रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज
एक सातादेखि फैलिएको भाइरल र रुगाखोकीका कारण जाजरकोटमा ज्यान गुमाउनेको संख्या 9 पुग्यो। प्रभावित क्षेत्रमा अझै स्वास्थ्य कर्मीको टोली पुगेन।
सुर्खात उपत्यकामा दैनिक 28.5 लाख लिटर खाने पानी अपुग। अबको 2 वर्षभित्र 35,000 घरधुरीलाई खाने पानी वितरण गर्ने लक्ष्य।
बाढी पीडित तथा विपन्न बाल बालिकाका लागि सुर्खेतमा न्यानो अभियान सुरु। बाल बालिकालाई निशुल्क स्वास्थ्य परीक्षण र न्यानो कपडा वितरण।
अझै केही दिन चिसो बढ्न सक्ने मौसम पूर्वानुमान महाशाखाको भनाई, सचेत रहन आग्रह।
र पोखरालाई हराउँदै एपीएफ खप्तड गोल्ड कप फुटबलको अन्तिम 8मा स्थान बनाउन सफल। आज धरान र संकटा भिड्ने। हिमाल पहाड तराई कोही छैनन् पराई। बिहानको भेरी खबरबाट डिलु राउत र राजेन्द्र शाहीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरमा पनि सुनिरहनु भएको छ। अब खबर विस्तारमा। एक सातादेखि फैलिएको रुगाखोकी र भाइरल ज्वरोका कारण जाजरकोटमा ज्यान गुमाउनेको संख्या 9 पुगेको छ। रुगाखोकीले केही दिनदेखि थलिएका जुनीचाँदे गाउँपालिका 2 मचकोटकी 52 वर्षीय धनसरा नाथ र 72 वर्षीय सतरूप शाही, 62 वर्षीय आयती तिरुवा, त्यसै गरी फाफरबाया टोलका 52 वर्षीय करसिंह टमाटा, स्थानीय रामबहादुर साईका 5 दिनका छोरा र शान्तबहादुर साईका 2 महिनाका छोराको पनि ज्यान गएको छ। यस्तै मानबहादुर विकका 5 महिनाका छोरा, कालो दमाईका 7 महिनाका छोरा, बिर्खनाथकी 5 वर्षीय छोरी कविता नाथ र एक नाम नखुलेका बालकको ज्यान गएको स्वास्थ्य चौकी बडकुलेका प्रमुख हरिबहादुर सिंहले बताउनुभयो। 9 जनाको मृत्यु भइसक्दा पनि प्रभावित क्षेत्रमा अहिलेसम्म औषधि र स्वास्थ्य कर्मी भने पुग्न सकेका छैनन्। स्वास्थ्य संस्था बडकुलेमा भाइरल र रुगाखोकीका बिरामीको उपचार गर्दा गर्दै औषधि नै सकिएको संस्था प्रमुख सिंहले बताउनुभयो। जिल्लाबाट पठाएको औषधि र स्वास्थ्य कर्मी अहिलेसम्म पुग्न नसकेको उहाँले बताउनुभयो। प्रभावित क्षेत्रमा अझै स्वास्थ्य कर्मी पुग्न नसकेको स्थानीय प्रेमबहादुर नेवानीले गुनासो गर्नुभएको छ। स्वास्थ्य संस्थामा मात्र उपचार कार्य जारी रहेको प्रमुख सिंहले बताउनु भएको छ। औषधि र स्वास्थ्य कर्मी छिटो प्रभावित क्षेत्रमा पठाउनु पर्यो भन्दै स्थानीयवासीले बडकुले स्वास्थ्य चौकीमा स्वास्थ्य कर्मीलाई हिजो केही बेर घेराबन्दी समेत गरेको डाक्टर पवन साक्यले बताउनु भएको छ। स्वास्थ्य चौकी बडकुलेबाट रोग प्रभावित क्षेत्र मचकोट पुग्न करिब 5 घण्टा लाग्ने भएका कारण पनि त्यहाँ पुग्न नसकिएको हो। अहिले स्वास्थ्य संस्थामा आफूहरू मात्र भएको र एकै दिन हिजो 145 जना बिरामीको स्वास्थ्य चौकीमा नै सामान्य चेक जाँच गरिएको सिंहले बताउनु भएको छ। यता जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रामबहादुर नेपालीले भने 5 जनाको भाइरलका कारण मृत्यु भएको पुष्टि भएको छ। जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर केसीले प्रभावित क्षेत्रमा स्वास्थ्य कर्मी परिचालनका लागि सदरमुकामबाट औषधि झिकाइएको बताउनु भएको छ।
सुर्खेत उपत्यकामा अहिले पनि दैनिक 28,51,200 लिटर पानी अपुग रहेकाले सुर्खेत उपत्यका खाने पानी उपभोक्ता संस्था जनाएको छ। संस्थाले वीरेन्द्रनगरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा सुर्खेत उपत्यकामा अहिले 141 लिटर प्रति सेकेन्डका दरले पानी प्रयोग भइरहेको जनाएको छ। संस्थाले अबको 2 वर्षभित्र वीरेन्द्रनगरका सबै ठाउँमा सहज रूपमा खानेपानीको वितरण गरेर 35,000 घरधुरीलाई खानेपानी वितरण गर्ने जनाएको छ। संस्थाले अहिले झुप्रा खोला, इत्राम खोला, खोर्के खोला, खरी खोला, बोरी खोला, बुलबुले त्यस्तै काठकुवाबाट खानेपानी वितरण गरिरहेको जनाएको छ। कार्यालयले उपत्यकाको दीर्घकालीन खानेपानी समस्याको लागि अहिले भेरीको पानी पम्पिङ गरेर उपत्यकामा ल्याउने काम समेत सुरु गरेको जनाएको छ। भेरीको पानी प्रति सेकेन्ड 700 लिटरका दरले उपत्यकामा ल्याउने काम सुरु भइसकेकाले अबको केही वर्षमा उपत्यकामा पानीको समस्या नहुने सुर्खेत उपत्यका खानेपानी संस्थाका अध्यक्ष कुलमणि देवकोटाले जानकारी दिनुभयो। उहाँले गत वर्षहरूमा खडेरीको समयमा 96 घण्टासम्म पानीको अभाव हुने गरेकाले यो वर्षको खडेरीमा भने 24 घण्टाको फरकमा पानी वितरण गरिने पनि उल्लेख गर्नुभएको छ। खरीखोला बोरीखोलाको मुहानबाट प्रति सेकेन्ड 22 लिटरका दरले पानी ल्याएसँगै खानेपानीको समस्या केही रूपमा भए पनि कम भएको अध्यक्ष देवकोटाले जानकारी दिनुभयो। अहिले खानेपानी उपभोक्ता संस्थाले 15,376 धारा वितरण गरेको छ भने 2,115 धारा जडानको प्रक्रियामा रहेको जनाएको छ। यस्तै संस्थाले सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै अबको एक वर्षभित्र घरबाट महसुल तिर्ने व्यवस्था गर्न लागेको पनि जनाएको छ।
बाढी पीडित तथा विपन्न बाल बालिकाका लागि सुर्खेतमा न्यानो सुर्खेत अभियान सुरु भएको छ। चिसोका कारण बिरामी परेका र आर्थिक अभावका कारण बाल बालिकाले उपचार नपाएपछि जिल्लाभर नै यो अभियान सञ्चालन गर्न लागिएको हो। अभियानको पहिलो चरणमा बराहताल गाउँपालिकाको गिरिघाट शिविरमा रहेका बाढी प्रभावित बाल बालिका समक्ष पुगी अभियान सुरु गरिएको हो। न्यानो सुर्खेत अभियान अन्तर्गत बाल बालिकालाई निशुल्क स्वास्थ्य परीक्षण गरी औषधि वितरण र न्यानो कपडा पनि वितरण गरिएको छ। मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डाक्टर नवराज के को पहलमा अभियान सञ्चालन भएको हो। चिसो बढ्दै गएसँगै सबैभन्दा बढी बाल बालिका तथा वृद्धवृद्ध बढी प्रभावित भएका छन्। चिसोका कारण निमोनिया र झाडा पखालाका बिरामी बाल बालिकाहरू उपचारका लागि अस्पताल र क्लिनिकहरूमा आउन थालेपछि अभियान सुरु गर्न लागिएको अभियन्ता समेत रहनुभएका डाक्टर नवराज केसीले बताउनुभयो। महिला तथा बाल बालिका कार्यालय सुर्खेतले जिल्लाभर जोखिममा परेका तथा पर्ने सम्भावना भएका बाल बालिकाको लगत सङ्कलन कार्य पनि सञ्चालन गरिरहेको छ। विपन्न बाल बालिकाहरूलाई चिसोबाट जोगाउन आफूहरूले न्यानो सुर्खेत अभियान सुरु गरेको सबैभन्दा पीडित गिरिघाटमा रहेका बाढी पीडित शिविरका बालबालिका रहेको उहाँको भनाइ छ। आर्थिक अभावका कारण उनीहरूले उपचार नै नपाउने अवस्था रहेको भन्दै डाक्टर केसीले आफूहरूले यसमा सहयोग गर्न लागेको बताउनुभयो। न्यानो सुर्खेत कार्यक्रममा बराहताल गाउँपालिका, लायन्स क्लब अफ सेरेफेरो र महिला तथा बालबालिका कार्यालयले पनि सहयोगको प्रतिबद्धता जनाएका छन्। बराहताल गाउँपालिका सहित सुर्खेतका सबै स्थानीय तहसँगको सहयोग तथा समन्वयमा अभियान हरेक वर्ष चलाइने डाक्टर केसीले बताउनु भएको छ।
जनजीवन प्रभावित भएका बेला मौसम पूर्वानुमान महाशाखाले अझै केही दिन चिसो बढ्न सक्ने जनाएको छ। मौसमविद शान्ति कर्णेलले अबको 2 सातासम्म चिसो बढ्न सक्ने भन्दै सचेत रहन आग्रह गर्नुभएको छ। उहाँले उच्च पहाडी क्षेत्रमा हिमपात हुन सक्ने र तराईका क्षेत्रमा शीतलहरको मात्रा अझै बढ्न सक्ने भएकाले सचेत रहन समेत आग्रह गर्नुभएको छ।
चालु आर्थिक वर्षको पहिलो 4 महिनामा राष्ट्रिय महत्वको आयोजना मध्ये भेरी बबई डाइभर्सनको प्रगति सबैभन्दा बढी भएको राष्ट्रिय योजना आयोगले जनाएको छ। राष्ट्रिय महत्वका 21 मध्ये धेरैको प्रगति निराशाजनक भएका बेला चालु आर्थिक वर्षको पहिलो 4 महिनामा भेरी बबई डाइभर्सनको प्रगति भने 100% रहेको आयोगको तथ्याङ्क छ। यसैबीच सुर्खेतको क्षेत्र नम्बर 1 का प्रतिनिधि सभा सदस्य ध्रुव कुमार शाहीले पनि यो आयोजनाबाट प्रभावित क्षेत्र सहित समग्र सुर्खेत ठगिएको बताउनु भएको छ। यसै सन्दर्भमा हाम्रा साथी केशव ढकालले शाहीलाई भेरी बबई डाइभर्सन आयोजनाबाट प्रभावित क्षेत्र सहित समग्र सुर्खेत कसरी ठगिएको छ त भनेर सोध्नु भएको छ।
हामीले यो भेरी भवे डाइभर्सन बहुद्देशीय आयोजना 6 नम्बर प्रदेशमा सुरु हुँदैछ र हाम्रो प्रदेशको हितमा छ कि छैन, हाम्रो प्रदेशको लागि यसले कति फाइदा पुर्याउँछ भन्ने कुरा हामीले सोच्न सकेका रहेन। हामीले जनतालाई बुझाउन सकेनौँ, जनताले पनि बुझेनन्, हामीले पनि बुझ्न सकेनौँ। यत्रो प्रोजेक्ट स्थापना भएको छ, हाम्रो स्रोत हो, यो सदुपयोग गरे बापत हामीले लाभ लिनुपर्छ तर छैन। पानी हामीले सदुपयोग गर्न सकिनु हिजो तर अब तराईमा जाने, तराई हराभरा हुन्छ, तराईको जीवनस्तर माथि उठ्छ, तराईको गरिबी अन्त्य होला, तराईको आम्दानी बढ्ला, हामी हेरेको हेरेको गर्छौँ। अर्को विद्युत उत्पादन हुन्छ 48 मेगावाट, त्यसमा कुनै हाम्रो अग्राधिकार रहेन। त्यो विद्युत 48 मेगावाट उत्पादन भए पनि राष्ट्रिय प्रसारण लाइनमा जोडिन्छ अनि राष्ट्रिय नीति अनुसार ताप्लेजुङकाले पनि र हामीले प्रयोग गर्ने र डडेलधुराले प्रयोग गर्ने बराबरै हो, खोइ हाम्रो अग्राधिकार। अन्यत्रका आयोजनाहरूमा हामीले हेऱ्यौँ अग्राधिकार पहिला, अन्य आयोजनाहरू साना हुन् वा ठुला त्यो क्षेत्रको जनतालाई अग्राधिकार छ, स्थानीय समुदायले अग्राधिकार प्राप्त गरेपछि बल्ल राष्ट्रिय प्रसारण लाइनमा जोड्ने र देशकै कुरा हुन्छ।
तपाईँ यो भन्दै हुनुहुन्छ कि राष्ट्रिय महत्त्वको विषय हुँदा हुँदै पनि भेरी बबे डाइभर्सन आयोजनाबाट स्थानीय समुदायले लाभ लिन सकेनन् भन्ने तपाईँको चिन्ता भयो।
राष्ट्रिय गौरवको आयोजना हो भेरी बबे डाइभर्सन, यो आयोजना सुरु त भएको छ तर अहिलेसम्म स्थानीय जनताहरूसँग यसको सरकार भएन। स्थानीय जनप्रतिनिधिसँग न स्थानीय तहसँग होस् न हामी जनप्रतिनिधिसँग कसैसँग यसले सरकार नगरिकन अगाडि बढ्यो, यही कारणले हामी ठगियौँ। अरू आयोजनाहरू भएको ठाउँमा, अरू विद्युत आयोजनाहरू भएको ठाउँमा स्थानीय जनतालाई सेयरहरू जारी गरेका छ। स्थानीय जनताका दैनन्दिन समस्याहरू, विकास निर्माण कामहरू, सडक, खानेपानी, सिँचाइ जस्ता कामहरूमा त्यस्ता आयोजनाहरूले लगानी गर्छ। त्यति मात्र होइन, स्थानीय जनतालाई छुट्टै विद्युत निश्चित के अरे युनिट विद्युत उपलब्ध गराएपछि बल्ल के अरे राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ, तर हाम्रामा ती केही काम हुन सकेका छ। हामीले के पायौँ यो क्षेत्र
यहाँनिर अब यहाँ जनप्रतिनिधिका रूपमा यहाँ निर्वाचित हुनुभएको छ, अब यसलाई यो राष्ट्रिय गौरवको आयोजना भनेर जसरी हामीले गर्व गरिरहेछौँ, देशले गर्व गरिरहेको छ भेरी भव्य डाइभर्सन आयोजनाको उसमा, यसलाई साँच्चीकै केही न केही स्थानीय समुदायको हकितका लागि रूपान्तरण गर्न अथवा त्यसबाट लाभ लिनका लागि यहाँहरूको पहल किन नहुने त उसो भए?
अहिले डिपिआर तयार हुँदैछ, पहिला डिपिआर तयार भएर त्यसपछि आयोजना सञ्चालन हुनु पर्थ्यो। यस क्षेत्रका जनप्रतिनिधिहरू, जनताहरू, सरकारवाला सबैसँग छलफल गरेर डिपिआर तयार गर्नु पर्थ्यो, त्यसपछि आयोजना सञ्चालन गर्नु पर्थ्यो। अहिले डिपिआर तयार भएको छ, एक दुईवटा खालको, एउटा प्रोजेक्ट सिँगै भेरी भव्य डाइभर्सन बहुद्देश्य आयोजना भयो, त्यसभित्र यो क्षेत्रका जनतालाई सिँचाइको सुविधा दिने भनेर एउटा भेरी करिडोरको नाममा एउटा सानो प्रोजेक्ट सुरु भएको छ, त्यो पर्याप्त छैन। त्यो पनि 2 किलोमिटर भेरी किनारदेखि 2 किलोमिटरसम्ममा के भन्नु खोजे, यसको मतलब भेरी किनारका भेरीको पानी लगे बापत त्यही 2 किलोमिटरका मात्रै मान्छे प्रभावित हुने हो, यस्तो अव्यवहारिक तर्क अगाडि सारिएको, सिँचाइ काम गर्दैन अरे, मात्रै सिँचाइ काम गर्ने त्यो पनि 2 किलोमिटरभित्र, यस्तो अव्यवहारिक कुराहरू अगाडि बढेको छ। त्यस कारणले हाम्रो परियोजना रोक्ने कुनै मनसाय छैन, परियोजना सफल बनाउनुपर्छ हामी लाग्छौँ, तर परियोजनाले यो प्रभावित क्षेत्रका जनताहरूको भावना समेट्नुपर्छ, त्यो ढङ्गले यहाँ परियोजनाले यो क्षेत्रको जनताको समस्या सम्बोधन गर्नु पर्यो। अहिले डिपिआर तयार हुँदैछ, हामी निर्वाचित भएर आइसकेका छौँ, डिपिआर हामीलाई जानकारी छैन, के राख्दैछन्, के गर्दैछन्, के गर्नुपर्ने हो, हामी जनप्रतिनिधिलाई जानकारी नदिइकन 2-4 जना कर्मचारीहरूको मिलिमेतोमा यो डिपिआर तयार हुँदैछ, यो परियोजना अगाडि बढ्दैछ, हामीले भनि पनि सकेका छौँ, आयोजना प्रमुखसँग गएर भनिसक्यौँ, हामी सबै सरकारवालासँग छलफल गर्छौँ, घरेटादेखि लिएर तातोपानीसम्म का स्थानीय जनताहरू सँग कमसेकम सरकारवालाहरूसँग पनि छलफल गर्नु पर्यो, अनि जनप्रतिनिधिहरूसँग पनि छलफल गर्नु पर्यो, स्थानीय तहहरूसँग पनि छलफल गर्नु पर्यो, यहाँको आवश्यकता के हो, कतिसम्म जनतालाई सम्बोधन गर्न सकिन्छ यो आयोजनाबाट भन्ने कुरा कमसेकम छलफल गरेर अगाडि बढ्दा राम्रो हुन्थ्यो, त्यो हुन सकेका छैन, त्यो सुनवाई भएको छैन, त्यो कारणले मैले यो भेरी भव्य डाइभर्सन आयोजनाले बढीभन्दा बढी सुर्खेतका जनतालाई लाभ दिनुपर्छ, सुर्खेतका समस्याहरू सम्बोधन गर्नुपर्छ भन्ने छ, यो अभियान म लाग्छु र आम समुदायलाई यतातर्फ ध्यान दिने म अनुरोध पनि
यो कुरामा यहाँका राजनैतिक दलहरू, यहाँका जनप्रतिनिधिहरू, स्थानीय निकायका प्रतिनिधिहरू र दलका प्रतिनिधिहरू बसेर त्यसो भए सामूहिक रूपमा छलफल भएको छ, अब यो योजनाबाट यो आयोजनाबाट कसरी प्रभावित क्षेत्रका बासिन्दालाई बढीभन्दा बढी फाइदा दिलाउन सकिन्छ, त्यसको लागि एउटा सामूहिक रूपमा दबाब किन नदिने त उसो भए?
हामीले प्रोजेक्ट परियोजना प्रमुखसँग गएर यति कुरा राखिसकेका छौँ, यो हाम्रो हितमा भएन, सरकारवालाहरूसँग छलफल गरेर अगाडि बढ्नुहोस्, लिफ्ट सिँचाइले मात्रै, लिफ्ट सिँचाइ 2-4 लिफ्ट सिँचाइ बनाइदिएर मात्रै परियोजनाले जनताको समस्या समाधान गर्दैन भनेर भनिसकेका छौँ, तर पनि सुनवाई भएको छैन।
उहाँ हुनुहुन्थ्यो सुर्खेत प्रतिनिधि सभा क्षेत्र नम्बर 1 का प्रतिनिधि सभा सदस्य ध्रुव कुमार शाही भेरी खबरसँग कुराकानी गर्दै। हामीसँग छिमेक सेरोफेरोसँगै राष्ट्रिय खबर बाँकी नै छन्, अहिलेलाई भने यो छोटो विश्राम।
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले एक सातादेखि फैलिएको भाइरल र रुगाखोकीको कारण जाजरकोटमा ज्यान गुमाउनेको संख्या 9 पुग्यो, सुर्खेत उपत्यकामा दैनिक 28.5 लाख लिटर खानेपानी अपुग लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर, हुम्लाको रुगाखोकी प्रभावित क्षेत्रमा सञ्चार माध्यममा समाचार आए जसो समस्या नभएको जिल्ला जनस्वास्थ्य कार्यालयले दावी गरेको छ। डाक्टर नवीन रोकाको नेतृत्वमा रहेको 5 सदस्यीय स्वास्थ्यकर्मीको टोली औषधि उपचारका लागि पुस 19 गते प्रभावित क्षेत्र सर्केघाट गाउँपालिकाको ओडा नम्बर 7 र 8 गएको थियो। स्वास्थ्यकर्मीको टोलीले अहिले प्रभावित क्षेत्रको अवस्था सामान्य रहेको जनाएको छ। मौसम र चिसोको कारणले गर्दा बाथ दमका बिरामीलाई असर भएको र उमेर ढल्केका र वृद्धवृद्धा भएकाको ज्यान गएको जिल्ला अस्पतालका डाक्टर टसी लामाले बताउनु भएको छ।
सरकारले प्रदेशको अस्थायी राजधानी नतोकिकन प्रदेश प्रमुख मात्रै नियुक्ति गर्ने तयारी भइरहेको जनाएको छ। भोलि सोमबार बस्ने मन्त्री परिषद बैठकले 7 वटै प्रदेशका प्रमुख नियुक्त गर्ने वाणिज्य मन्त्री मीनबहादुर विश्वकर्माले बताउनुभयो। अस्थायी राजधानीको विषयमा विवाद बढ्दै गएपछि सरकार पूर्व तयारीबाट पछि हटेको हो। यसअघि सरकारले अस्थायी राजधानी तोक्ने तयारी गरे पनि विभिन्न ठाउँमा आन्दोलन हुन थालेपछि सरकार पछि हटेको हो। संविधानमा प्रदेशको राजधानी तोक्ने अधिकार प्रदेशसभालाई भए पनि प्रदेशसभाले राजधानी नतोक्दासम्म संघीय सरकारले नै अस्थायी राजधानी तोक्न सक्ने उल्लेख रहेको छ। एमाले र माओवादीले पनि अस्थायी राजधानीबारे सुझाव नदिएपछि सरकारलाई अप्ठ्यारो परेको छ। मन्त्री विश्वकर्माले हाललाई 7 वटै प्रदेश प्रमुखहरूको अस्थायी कार्यालय काठमाडौँमै राख्ने तयारी भइरहेको बताउनु भएको छ। प्रदेशसभाका सांसद सांसदहरूले काठमाडौँमै शपथ ग्रहण गर्ने र प्रदेश सभाको पहिलो बैठक काठमाडौँमै बसी राजधानी तोक्ने गरी सरकारले तयारी अघि बढाएको छ।
सुदूरपश्चिमका 9 जिल्लाबाट गरी 3663 भ्रष्टाचारका उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले जनाएको छ। कार्यालय स्थापना भएको 4 वर्षमा कैलालीबाट सबैभन्दा बढी 1040 उजुरी परेको छ। यस्तै कञ्चनपुरबाट 895, डुटीबाट 293, डडेलधुराबाट 297, दार्चुलाबाट 223, बजाङबाट 207, अछामबाट 160 र सबैभन्दा कम बाजुराबाट 103 उजुरी दर्ता भएको अख्तियारले जनाएको छ। 3663 उजुरी मध्ये 3236 उजुरी फर्सेउट भएको र 427 उजुरीमाथि छानबिन भइरहेको कार्यालयले जनाएको छ।
बढ्दो जनसङ्ख्यालाई आवश्यक पर्ने पानीको अभाव हुन नदिन घोडाई उपमहानगरपालिकाले 6 स्थानमा जलाधार संरक्षणका लागि ड्याम निर्माण गर्ने भएको छ। नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकले नगरसभाबाट पारित जलाधार संरक्षण अन्तर्गत 6 स्थानमा ड्याम निर्माण गर्ने निर्णय गरेको हो। यसका लागि 2 करोड रुपियाँ बजेट विनियोजन भएको छ। नगर कार्यपालिकाको बैठकले अन्य 4 जलाधार क्षेत्रको मर्मतका लागि 50 लाख रुपियाँ खर्च गर्ने निर्णय गरेको छ।
रोल्पा र दाङको घोराहीको मध्यभाग हुँदै रुकुम र कर्णालीको डोल्पा जोड्ने शहीद मार्गबाट पश्चिम रोल्पावासीले प्रत्यक्ष लाभ लिएका छन्। रोल्पाको हुलेरी, तिला, घरती गाउँ, दाङको घोराई हुँदै रुकुम र कर्णालीको डोल्पा पुर्याउने लक्ष्यसहित निर्माण गरिएको शहीद मार्ग सडक आयोजनाले रोल्पावासीको जीवनस्तरमा सकारात्मक प्रभाव पारेको छ। शहीद मार्गका कारण रोल्पाका 60% भन्दा बढी जनता प्रत्यक्ष लाभान्वित भएका छन्। सडक सञ्चालनमा आएपछि अन्नबाली, तरकारी र पशुपक्षी किनमेल गर्न सहज भएको स्थानीयले बताएका छन्।
डोटीमा खानेपानीको समस्या सुरु भएको छ। खानेपानीको धारामा पानी आउन बन्द हुन थालेपछि डोटीमा स्थानीय बासिन्दा पुराना धारा, नदी, प्राचीन ढुङ्गे धारा तथा खोलाको पानी खान बाध्य भएका छन्। खानेपानीका मुहान सुक्न थालेका कारण खानेपानीको धारामा पानीको मात्रा घटेको राजपुर खानेपानी तथा उपभोक्ता समितिको कार्यालयले जनाएको छ। खानेपानी तथा उपभोक्ता समितिले बिहान र बेलुका 1-1 घन्टा मात्रै पानी वितरण गर्न थालेको छ।
भेरी खबरमा विदेश र खेलकुदका खबरसँगै अन्य खबरहरू पनि बाँकी नै छन्। अहिलेलाई भने यो अर्को छोटो विश्राम।
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरोसँगै केही राष्ट्रिय खबर पनि प्रस्तुत गर्यौं। अब बाँकी खबर। सुर्खेतको वीरेन्द्रनगरमा रहेको वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था ले सुर्खेतले म मेरो घर र मेरो साथी वीरेन्द्रनगरमा कार्यक्रम सञ्चालन गर्ने भएको छ। संस्थाको 16 वार्षिक साधारण सभाको अवसरमा संस्थाले यस्तो कार्ययोजना सार्वजनिक गरेको हो। संस्थाले प्रभावकारी पुँजी परिचालन, वैकल्पिक स्रोतको व्यवस्थापन र आमदानीमा वृद्धि लगायतका कार्यक्रमलाई प्रभावकारी बनाउने जनाएको छ। संस्थाले चालु आर्थिक वर्षमा 8,42,88,112 रुपियाँ बराबरको कारोबार गरेको जनाएको छ। संस्थाले ज्येष्ठ नागरिक, बचतकर्ता, ऋणी कर्मचारी लगायत 900 जनालाई सम्मान समेत गरेको जनाएको छ। संस्थाका अध्यक्ष बमबहादुर विश्वको अध्यक्षतामा कार्यक्रम भएको हो।
जनप्रिय बहुद्देश्यीय सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर नगरपालिका 3 सुर्खेतले 12 वार्षिक साधारण सभा सम्पन्न गरेको छ। संस्थाले आर्थिक वर्ष 2073-74 कुल कारोबारको 2,50,00,000 बराबरको आर्थिक रकम र प्रस्तावित आर्थिक वर्ष 2074-75 प्रस्तावित कुल आय व्यय 5 करोडको प्रतिवेदन पारित गरेको छ। साधारण सभामा संस्थाका ज्येष्ठ सदस्य गणेश बहादुर थापा असल ऋणी र खम्बकली पन्तलाई उत्कृष्ट बचतकर्ताका रूपमा, अमृता थापा त्यस्तै तरकारी खेती उप आयोजनाका संयोजक जगती राम लम्सालाई सम्मानित तथा पुरस्कृत गरिएको छ। यस्तै गरी सञ्चालक समितिको रिक्त सदस्य बाँकी अवधिका लागि विष्णु प्रसाद अधिकारी र रतिमान सिंह सर्वसम्मत रूपमा चयन हुनु भएको छ। संस्थाका अध्यक्ष रामबहादुर भण्डारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
सुरक्षेत्र बहुद्देश्यीय सहकारी संस्थाको 9 वार्षिक चुनावी साधारण सभा सम्पन्न भएको छ। साधारण सभाबाट संस्थाको अध्यक्षमा रविन्द्र शाह सर्वसम्मत निर्वाचित हुनुभएको छ। यस्तै उपाध्यक्षमा सुमित्रा खड्का, सचिवमा धर्मजङ थापा, कोषाध्यक्षमा मान बहादुर चन्द चयन हुनुभयो। सदस्यहरूमा सर्जन रावत, हरिशंकर विसी, प्रदीप सिंह, गणेश शर्मा, राधा विसी चयन हुनुभएको छ। संस्थाको लेखा समिति संयोजकमा रामबहादुर सिंह, भक्त बहादुर बुढा र चित्रा सिंहलाई चयन गरिएको छ। साधारण सभा पूर्व सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीको मुख्य आतिथ्यतामा सम्पन्न भएको हो।
नेपाल रुक्र सोसाइटी उपशाखा वीरेन्द्रनगर 7 इन्द्राम सुर्खेतको 14 अधिवेशन सम्पन्न भएको छ। सम्बन्धमा उपशाखाका सचिव प्रकाश पौडेलले आर्थिक वर्ष 2073-74 प्रतिवेदन तथा आर्थिक वर्ष 2074-75 लागि प्रस्तावित कार्यक्रम पेश गर्नुभएको छ। यस्तै कोषाध्यक्ष सरस्वती बस्नेतले वार्षिक आर्थिक प्रतिवेदन तथा आगामी आर्थिक वर्षका लागि प्रस्तावित आय व्यय विवरण पेश गर्नुभएको छ। अधिवेशन नेपाल रेडक्रस जिल्ला शाखा सुर्खेतका उपसभापति देवबहादुर ढकालको प्रमुख आतिथ्य तथा उपशाखाका सभापति चुडामणि वाग्लेको सभापतित्वमा सम्पन्न भएको हो।
भेरी खबरमा अब लागौं विदेशका खबरतिर। भारतको बिहार राज्यका पूर्व मुख्यमन्त्री लालू प्रसाद यादवलाई भ्रष्टाचार आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको विशेष यसलाई फेरि सुन्नुहोला। भारतको बिहार राज्यका पूर्व मुख्यमन्त्री लालू प्रसाद यादवलाई भ्रष्टाचार आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो सीबीआईको विशेष अदालतले 3.5 वर्षको जेल सजाय सुनाएको छ। राँचीको जेलमा रहेका लालूलाई भिडियो कन्फ्रेन्सन मार्फत सजाय सुनाइएको हो। पूर्व मुख्यमन्त्री यादवले पशुदाना खरिदमा घोटाला गरेको भन्दै 15 दिन अघि अदालतले दोषी ठहर गरेपछि प्रहरीले पक्रेर उहाँलाई राँचीको जेलमा राखेको थियो। उहाँलाई सजाय भने हिजो मात्र सुनाइएको हो। यादवले सन् 1991 देखि 1994 को बीच देवघर राज्य कोषबाट 85 लाख भारतीय रुपियाँ घोटाला गरेको विशेष अदालतको ठहर रहेको छ। चारा घोटालाका नामले परिचित यो घटनामा यादवसँगै अरू 15 जनालाई पनि दोषी ठहर गरिएको छ। दोषी ठहर हुनेमा पूर्व 2 मन्त्री पनि परेका छन्। लालू यादवलाई 5 लाख रुपियाँ जरिवाना पनि तोकिएको छ। उहाँले सजाय विरुद्ध योभन्दा माथिल्लो अदालतमा पुनरावेदन गर्न पनि सक्ने बताइएको छ। अदालत यादवका वकिल प्रभात कुमारले उच्च अदालतमा अपिल गर्ने घोषणा गर्नुभएको छ। यादवमाथि सीबीआईको अदालतमा चारा घोटालाकै बारेमा 3 मुद्दा चलिरहेको छ भने अर्को एउटा मुद्दाको फैसला पनि केही दिनभित्रै आउने जनाइएको छ।
र भेरी खबरको अन्त्यमा अब एउटा खेल खबर। सशस्त्र प्रहरीको एपीएफ क्लब खप्तर गोल्ड कप फुटबलको अन्तिम 8 पुगेको छ। कैलालीको धनगढीमा भएको खेलमा पेनाल्टीमा एपीएफ क्लब पोखरालाई 5-4 गोलले हराउँदै एपीएफ अन्तिम 8 पुगेको हो। निर्धारित समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो। पेनाल्टीमा सहाराका सुसन गुरुङ, विजय श्रेष्ठ, मानबहादुर तामाङ र फुर्वा लामाले गोल गर्नुभएको भए पनि लक्ष्मण जीसीको प्रहार भने एपीएफका गोलकिपरले रोक्न सफल हुनु भयो। त्यस्तै आज भने धरान फुटबल क्लब र सङ्कटा क्लब बीच खेल हुने भएको छ।
खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबर सकियो। बिदा हुनु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
एक सातादेखि फैलिएको भाइरल र रुगाखोकीका कारण जाजरकोटमा ज्यान गुमाउनेको संख्या 9 पुग्यो। प्रभावित क्षेत्रमा अझै स्वास्थ्य कर्मीको टोली पुगेन।
सुर्खेत उपत्यकामा दैनिक 28.5 लाख लिटर पानी अपुग। अबको 2 वर्षभित्र 35,000 घर धुरीलाई खाने पानी वितरण गर्ने लक्ष्य।
बाढी पीडित तथा विपन्न बालबालिकाका लागि सुर्खेतमा न्यानो अभियान सुरु। बालबालिकालाई निशुल्क स्वास्थ्य परीक्षण र न्यानो कपडा वितरण।
अझै केही दिन चिसो बढ्न सक्ने मौसम पूर्वानुमान महाशाखाको भनाई, सचेत रहन आग्रह।
र पोखरालाई हराउँदै एपीएफ खप्तर गोल्ड कप फुटबलको अन्तिम 8 स्थान बनाउन सफल। आज धरान र सङ्कटा भिड्ने।
हवस् त, अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा तपाईँ हाम्रो भेट हुने नै छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरीको साथमै रहनुहोला। समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै बिहानको भेरी खबरबाट डिलो रावत र राजेन्द्र शाही बिदा हुन्छौँ। नमस्कार।